الحمد لله رب العالمين، وصلى الله تعالى على رسوله النبي الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، واذكر اسم ربك وتبتل إليه تبتيلا، صدق الله مولانا العظيم. آپ سب کو پتا ہے کہ اللہ تعالیٰ نے توفیق دی بات ساتھیوں کو ماشاء اللہ، جو 2 تاریخ کو آئے اور آج 8 تاریخ ہے، کل انشاءاللہ 9 تاریخ ہے. کل یہاں سے صبح روانگی ہے لنگر مخدوم، مشائخ کی خدمت میں، مشائخ کی خدمت میں حاضری اپنا مقام رکھتی ہے. ایک واقعہ بار بار میرے ذہن میں آ رہا ہے 2-3 دن سے، تو کئی دفعہ میں نے ساتھیوں کو سنایا بھی ہے پہلے، پھر دہرا دیتا ہوں جنہوں نے پہلے سن رکھا ہے، جن نہیں سن رکھا ان کے لیے اس کا ابتدائیہ یا پہلی دفعہ سنیں. جب اللہ کے فضل سے سن 68 میں حلقے میں آیا، اللہ تعالیٰ نے توفیق عنایت فرمائی، تو حضرت کے خطوط مبارک آنے شروع ہوئے، میں خط لکھنے جواب فوراً آیا. اللہ کے فضل سے میرے بس ہر سال کے خط پڑے، 68 کے، 69 کے، ہر سال کے. تو 68 میں حضرت کے جو خطوط تھے، اس میں بار بار یہ ارشاد فرماتے تھے کہ عزیز، ملاقات کا ہونا بہت ضروری ہے، اس رستے میں صحبت شیخ ہی کام کرتی ہے، اور چیز ہے ہی صحبت سے ملتی ہے. اس طرح کے ماشاء اللہ بڑے عجیب عجیب خطوط. تو میرے میں ہر خط پڑھ کر حضرت کی ذات اقدس کے ساتھ والہانہ محبت پیدا ہوتی ہے، ایک خط کے بعد زیادہ، پھر دوسرے خط کے بعد زیادہ، تیسرے اور زیادہ، اس طرح محبت بے پناہ بڑھ گئی، اور اللہ تعالیٰ کا بے پناہ کرم ہوا، فضل ہوا. تو ہماری جو یونٹ تھی، فوجی یونٹ، وہ کاکول میں تھی. کاکول سے موو کر کے اکوڑا خٹک بریجنگ کیمپ ہمارا لگتا تھا، وہاں آئی تھی. اکوڑا خٹک پہنچا، مشہر کے پاس اکوڑا خٹک ہے، تو ایک ہماری برج بٹالین تھی جو نشہرے میں ہی مقیم تھی. اس بٹالین کے کام کی جتنا بھی اکوڑا ہٹک میں سامان تھا برجنگ کا، میں دریائے کابل کے کنارے، دریائے کابل کو پار کرنے کے لیے فوجی آبسٹیکل آتے ہیں رستے میں، جب حملہ کیا جائے، دریا آ گیا، نہر آ گئی، تو اس کو کس طرح سے عبور کیا جائے، پار کیا جائے، پنٹون بنانا، چھوٹی رافٹ بنانا، کشتیاں جوڑ کے، اور حتیٰ کہ ٹینک تر کو، تب ٹینک کو بھی اس دریا سے کس طرح پار کیا جاتا ہے. اس تربیت کا نام بریجنگ، BRIDGING، بریجنگ کہلاتی ہے، ہاؤ ٹو بریج دی ریورس یا واٹر آبسٹیکلس. تو ہمارا کیمپ لگا ہوا تھا، ہماری یونٹ جیسی موو کر کے آئی ککول سے، تو جس سے ہماری یونٹ آئی تو باقی جو انفینٹری کی یونٹیں ہوتی ہیں لڑاکا فورس کی، ان کو ہم ٹریننگ دیتے ہیں کہ اس طرح سے انہوں نے چھوٹی جیپ کے لیے رافٹ بنانا ہے یا بڑی گاڑی کے لیے رافٹ بنانا ہے، یہ فوجی اصطلاح ساری کی ساری. اب فوجی سمجھ سکتا ہے، نان فوجی کیا سمجھے. مختصر یہ کہ کشتیوں کا اس طریقے سے جوڑنا تاکہ دریا یا نہر کو پار کیا جائے، یا بعض کا دریا کے اوپر برج بنایا جائے پورا. یہ سارے ٹریننگ دینے کے لیے ہمارا کیمپ لگا ہوا تھا اکوڑا خٹک میں. اکوڑا خٹک کی جگہ ہے جہاں مدرسہ حقانیہ مشہور ہے، اس سے ذرا سے آگے جا کے بائیں طرف دریا کے کنارے پورا ہمارا کیمپ لگا ہوتا ہے، فوجی ٹریننگ دی جاتی ہے، آج کل بھی دی جاتی ہے. تو حضرت کی خدمت میں خط و کتابت تھی، جاری تھی، اور دن دن وقت گزرتا جا رہا تھا، اور والہانہ محبت تھی. یا اللہ، حضرت کے چہرہ مبارک کیسا ہوگا، اب دیکھا نہیں تھا میں نے ابھی، حضرت کے چہرہ مبارک کیسا ہوگا، قد باٹ کیسا ہوگا، معمول کیسے کراتے ہوں گے، سارے اشتیاق بے شمار تھا. اور جیسے میں نے بتایا کہ ہم کو الحمدللہ بچپن سے ہی ادب کرنا ماں باپ نے سکھا رکھا تھا، قاری صاحب تھے استاد، ان سے والہانہ محبت تھی، اللہ تعالیٰ کا بڑا ہی کرم تھا. تو بڑی محبت، یا اللہ کسی سے استادوں کی خدمت میں پہنچوں. حضرت ان دنوں کراچی تشریف لے گئے تھے اجتماع پر، کراچی سے واپس تشریف لا رہے تھے، تاریخیں مقرر تھیں، ان دنوں ساتھی کم ہوتے تھے، اجتماعات کراچی میں بڑی حد اور رستے میں رکتے ہوئے لاہور ایک رات کے لیے، یا ایک رات جہرم میں، یا دو تین راتیں چکوال میں، کراچی چکوال یا اور ایک آدھ جگہ بس، یا حج کا اپنا علاقہ چکرالا، اور شہر میں جماعتیں جو تھیں وہ بہت قلیل تھیں. منارے کا اجتماع میرے سامنے شروع ہوا ہے، اس سے پہلے اجتماع بہت کم ہوتے، مگر جہاں اجتماع ہونا حضرت خود تشریف لے جاتے. ہم جہاں باہر ملکوں میں جاتے ہیں تو حضرت کی سنت سمجھے جاتے ہیں کہ حضرت بھی سے تشریف لے جاتے ہیں. اور ہم آ کرتے گھر گھر جا کے فیض پہنچایا ہے تاکہ کل کو یہ نہ کہے جی مجھے اس کی تشنگی رہے گی، مجھے پہنچا نہیں فیض. خیر اب دن میں اشتیاق بڑھتا جا رہا ہے، حضرت واپس تشریف لا رہے ہیں تو مجھے خط تاریخ ہوا کہ فلاں فلاں تاریخ کو میں لاہور پہنچوں گا، تو اگر آپ لاہور آؤ تو لاہور کی جماعت کے امیر ہیں مولانا فضل الرحمان صاحب، وہ پیسہ وہ پاکستان منٹ کے قریب فلاں فلاں ایڈریس ہے سلامت پورہ، وہاں رہتے ہیں، یہ ان کے ایڈریس ہے، اگر آپ ان کے پاس چلے جاؤ رات ان کے پاس ٹھہرو، صبح میں انشاءاللہ ٹرین عوامی ٹرین پہ تشریف لا رہے تھے، 10:30-11 بجے ٹرین لاہور ریلوے اسٹیشن پہ پہنچتی تھی، تو آپ وہاں تشریف لا سکو یا سلامت پورہ تشریف لا سکو مولانا فضل الرحمان صاحب کے پاس. اور یہ بھی تاریخ میں آیا کہ میں نے مولانا فضل الرحمان صاحب کو آپ کے بارے میں خط لکھ دیے، تو اللہ کے فضل سے حضرت کی دعا برکت سے میں جو ہی یونٹ میں واپس آیا تو آخر میں کپتان ہو گیا. ان دن کپتان بڑی چیز تھا، میں نے 1965 کی جنگ جیتی تھی اور کسی لیفٹ ہینڈ کپتان کا زمین کے اوپر پاؤں نہیں لگتا تھا، اپنے آپ کو بڑی شہ سمجھتا تھا، ان میں میجر مراد بھی شامل تھے. کسی لیفٹ ہینڈ کپتان کا پاؤں زمین میں لگتا نہیں تھا، خوشی سے اور اکڑ سے اور تمکنت سے اور روب داب سے، اور یہ نے قطر کی جنگ نے لیول کیا ہے، انہوں نے ان کا لیول بہت ہائی تھا سب فوجیوں میں. تو جب ہم بریجنگ کیمپ کر رہے تھے، ٹریننگ دے رہے تھے، تو ہم ٹیڈی شوز پہنتے تھے، فوجی بڑے بوٹ نہیں پہنتے تھے. تو اس طرح جب گزرنا تو کئی سویلین کام کرتے تھے، جو کشتی ریپیئر کرنا، پنٹون ریپیئر کرنا، پینٹ لگانا، یہ کام کیا کرتے. 3-4 سویلین یہاں کام کر رہے ہیں، 3-4 سویلین وہاں کام کر رہے ہیں، ہم اپنی ٹریننگ کر رہے ہیں. جب میں ایک گزر رہا ایسے جا رہا تو ایک بابا جی سوکھا بدن، چہرہ بالکل ہڈیاں، کوئی گوشت نہیں، معمولی سے گوشت، سوکھا بدن، اتنی موٹی موٹی آنے پہنی، سر کے بال پھنڈے ہوئے، اور موٹا سا کپڑا پہنا ہوا، اور وہ بھی کشتی کو پینٹ لگا رہے، اور پینٹ لگائے جا رہے ہیں اوپر نہیں دیکھتے. یہاں ماشاء اللہ ایک ساتھی آئے ہیں، اللہ انہیں سلامت رکھے، ان کی یونٹ کے ایک موری صاحب تھے، تو ان کو میں نے دیکھا ہے کہ وہ چلتے تھے تو ایسے نگاہ نیچی رکھ کے اوپر نگاہ کر کے چلتے نہیں تھے. میں نے خود ان صبح مولوی صاحب کی زیارت کی، بازار میں جا رہے ہیں، گھر میں جا رہے ہیں، مسجد میں جا رہے ہیں، تو ایسے نہیں دیکھنا کہ کہیں نامحرم پر نگاہ نہ پڑ جائے، نگاہ نیچی رکھنی، کسی کا مرسی السلام علیکم تو اسی طرح وعلیکم السلام کہنا، یہ نہیں کہنا کہ وعلیکم السلام. اسی لوگ احتیاط کرتے. تو وہ بابا جی تھا سوکھا بدن، نحیف بدن، لمبے قد کا، وہ بیٹھا کشتیوں پہ پینٹ لگایا جا رہا ہے، اور مجھے میں پاس سے گزرا تو ایک دم سے کہتا ہے، مجھے دیکھے بغیر کہتا ہے پینٹ لگا، پاس سے گزر جاتے ہیں پہچانتے نہیں. اب اس وقت مجھے صرف مراقبہ سراسا تھے، وہ بھی حضرت نے توجہ بالغیب سے، غیبی توجہ سے مجھے اپنے گھر سے کرائے تھے، میں تب کوئٹہ میں تھا. اب اللہ تعالیٰ کا فضل، اللہ تعالیٰ کا کرم، مراقبہ سراسا نصیب تھے الحمدللہ، بڑی بات ہے، بڑی چیز ہے، بڑی دولت، مگر اپنی ذاتی چیز ہے، سینے کی چیز ہے. ساتھی سارے چاہتے ہیں اور دل میں نیت ہوتی ہے کہ میں کو پگڑی باندھوں، اس کے اوپر ایک اسٹرپ لگی ہو کہ میرے مراقبہ سراسا ہیں، ایک اسٹرپ لگی ہو جس میں لکھا جائے کہ میرے مناظر مسیح نبی صلی اللہ علیہ وسلم ہیں. اللہ تعالیٰ اپنی جناب سے اسٹرپ لگائے, ورنہ یہ چیزیں باطنی ہیں, یہ چیزیں روحانی ہیں, یہ چیزیں قلبی ہیں, یہ چیزیں ڈم 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 کرنے والے ہیں. اور لوگ اپنے لکھتے ہیں نام حضرت خواجہ قطب صاحب, عبدال صاحب, اسی ہر سے رگڑی جا رہے, اور فلاں صاحب فلاں صاحب, یہ پتہ نہیں کہ قطب کسے کہتے ہیں, عبدال کسے کہتے ہیں. قطب القطاب بھی ساتھ لکھ دینا, اور غوث بھی لکھ دینا, اور ہر منصب ٹکا کے لکھتے ہیں. کیا جانے بیچارے کہ مناسب کیا دولت ہے, کیا چیز, ککھ نہیں جانتے, پتہ ہی کون. تو بابا جی تھا, وہ مجھے کہتا ہے پاس سے گزر جاتے ہیں, پہچانتے نہیں ہیں. میں بابا جی السلام علیکم, کہتے وعلیکم السلام, دیکھا نہیں میری طرف, دیکھ کشتی کی طرح ہے, پینٹ لگایا. تو ساتھ اور دو چار بندے بیٹھے تھے بابا کے واقف, انہوں نے بتایا کہ بابا جو ہے بڑا عجیب اپنا رکھتا ہے معمول, ہر روز 10 پارے تلاوت کرتا ہے, کئی ہزار دفعہ لا الہ الا اللہ, کئی ہزار دفعہ اللہ ہو پڑھتا ہے, اور 10 سال سے لگاتار روزے رکھ رہا ہے. 10 سال سے لگاتار اتنے مجاہدہ اتنی عبادت کرتا ہے. میں کہ بابا جی السلام علیکم, کہتے ہیں وعلیکم السلام, پاس سے گزر جاتے ہیں, پہچانتے نہیں ہیں. اب ہم کسی کو کیا جانے, ہمیں کون پہچانے, یہ تو باطنی چیز ہے, روحانی چیز ہے. تو ساتھ ساتھ پینٹ لگایا جائے, بار بار کہتا جائے, ہم تو ہر بات رات معلوم کر رہے تھے. وہ دہلی کی طرف کا رہنے والا تھا, نظام الدین نام تھا بابے کا, بار بار کہ ہم تو ہر بات رات معلوم کر لیتے ہیں. ایسے اپنے رو میں کہہ جا رہا, ہم تو ہر بات رات معلوم کر لیتے ہیں, ہم تو ہر بات رات, جیسے مجذوبہ ہوتا ہے انداز, اس انداز میں کہہ جا رہا. میں بابا جی اب ہر بات, ہم تو ہر بات رات معلوم. اب میرے دل میں انتہائی اشتیاق ہے ملاقات کا, انتہائی شوق, یعنی کہ خدا نہ شک کسی قسم کا, شک نام کی چیز نہیں تھی. اللہ تعالیٰ کا کروڑ کروڑ شکر ہے, میرے مولا نے مجھے الحمدللہ ایک سیکنڈ کے لیے بھی کبھی شک میں نہیں ڈالا اس سلسلے کے بارے میں, یا حضرت رحمۃ اللہ کی ذات اقدس کے بارے میں. لوگوں نے بڑا کہا کہ علاقہ اس طرح کا ہے, فلاں ہے, ڈھینگ ہے, یہ ہے. میں نے کہا نہیں, ایک دفعہ دیکھ لیا ہے بس, دیکھے بغیر. عمر آدمی جو دیکھ کے کہتا ہے نا, ہم نے دیکھے بغیر اپنے والد صاحب سے مناظرہ بھی کیا, اور بس ایک عجیب کیفیت, ایک عجیب مستی, ایک عجیب دولت سینے کی, اور والہانہ محبت. بس مقصد یہ کہ والہانہ محبت. تو میں نے یہ نہیں کہ مجھے شک تھا, میں کہا حضرت آپ ہر بات معلوم کر لیتے ہیں. تو ایک بزرگ ہستی ہیں حضرت مولانا آرا یار خان صاحب, ہم رات معلوم کر لیں گے, ہم رات معلوم کر لیں گے, بار بار کہہ جائے. میں یہ بات کر کے چل پڑا آگے میرے کام تھا. تو حضرت تشریف لائے تھے دوسرے تیسرے دن, تو میں چھٹی, فوجی کو جو سب سے بڑا بحران ہوتا ہے چھٹی کا ہوتا ہے, کبھی فوجی کو چھٹی نہیں ملتی, بڑا مشکل ہوتا. تو بڑی مشکل سے چھٹی کے میں نے اپلائی کیا تھا, چھٹی ملنے کی امید تھی. اسی صاحب ہمارے اللہ معاف کرے, میں عمر یاسا کے بڑے گہرے دوست, تاش کے رسیا, جواری پلے درجے کا جوا کھیلنا, اور بس کیا کیا بتاؤں, اللہ مجھے معاف کرنا, برا حال. تو بڑی مشکل سے مجھے 2 دن کی 2 رات کی چھٹی ملی, بڑی مشکل سے. سارا کام کاج وہاں کرنا ہوتا تھا, اور کوئی افسر نہیں تھا, ان کو تاش سے فرصت نہیں تھی, سارا کام کاج میرے ذمہ ہوتا تھا, ٹریننگ کرنی, ٹریننگ چلانی, جوانوں کو سو فارن کرنا, پارٹیاں بانٹنی, کام کاج کرنا. تو دوسرے دن مجھے خیال نہیں رہا, میں پھر پاس سے گزر کے اپنے کام کاج میں لگا رہا. اس کے اگلے دن, تیسرے دن, اس رات میں نے سفر کرنا تھا لاہور کا, چھٹی شکر مجھے مل گئی تھی. تو میں بجائے اس کے سلامت پور جاتا, میں نے یہ ارادہ کیا کہ میں ریلوے اسٹیشن پہ حضرت سے مل لوں گا انشاءاللہ. اور محبت میں ساری چیزیں بھولا ہوا تھا, شادی ہوئی نہیں تھی, کسی چیز کی فکر نہیں تھی, اور یہ تڑپ کہ یار کس طریقے سے حضرت کی زیارت کروں, کس طریقے سے حضرت کی خدمت میں پہنچوں. एक मुहावरा ना कि पर लग जाए उड़ के पहुंचूं, ये हकीकत बात। जब इश्तियाक होए ना तो बंदे को ये होता है कि वाकई में ये पर लग जाए, वाकई में उड़ के पहुंच जाए। जैसे मौलाना खिजर यासर माशा उड़ के पहुंच गए आज। तो तीसरे दिन जिस दिन रात में जाना था, मैं फिर पास से गुजरा, फिर बाबा के पास से गुजरा, रास्ता वही था। फिर पास से गुजर जाते हैं, पहचानते नहीं। मैं भाई सलाम अलैकुम, क्या हाल है, ठीक ठाक है। मैं नौजवान कड़ी जवान बच मतलब कि सन 68 की बात है, उम्र 24 साल की थी मेरी। तो दाढ़ी स्याह ब्राउन दाढ़ी छोटी माशा। तो मैं पास से गुजर, फिर पास से गुजर जाते हैं, पहचानते नहीं। मैं बाबा जी आपने मालूम किया? हाँ हमने मालूम किया, मेरी तरफ नहीं देख रहा, देख किश्ती की तरफ रहा है, पेड़ लगाया। हमने मालूम किया, हमने मालूम किया। वो तो अपने वक्त के बादशाह हैं, वो तो अपने वक्त के बादशाह हैं। बार वही कहते हैं, वो तो अपने वक्त के बादशाह। मेरी कैफियत पहले क्या थी, अब और क्या हुई, वो तो अपने वक्त के बादशाह हैं। मैं बाबा जी आज मैं रात जा रहा हूँ उनसे मिलूँ, मेरा उनकी खिदमत में बहुत बहुत सलाम, बड़ा बड़ा सलाम, बहुत बहुत सलाम। मैं ठीक, खैर मैंने मुसावा किया, बाबा जी को देखा, उन्होंने मेरी तरफ भी देखा, मैं अल्लाह के फज़ल से चला गया। तो नुशारे से सब बसें जाती थी GTS की, एक 8 बजे, एक 9 बजे। तो एक बस जो 8 बजे थी गालू, उसमें टैक्सी जीप पे गया वहाँ नुशारे। तो वो ज़माना था जब आप शिवराज कमीज में सफ़र करना जुर्म हो, तो शिवराज कमीज में सफ़र नहीं कर सकते थे, बस फौजी के फौजी अफसर के आप शिवराज कमीज में सफ़र कतर नहीं कर सकते थे, घर से बाहर नहीं निकल सकते थे, अपने कमरे से बाहर शिवराज कमीज में नहीं निकल सकते वो ज़माना। तो मजबूरन मैंने पैंट पहनी, ऊपर बूशर्ट पहनी, अक्सर मैं बूशर्ट पहन के गुजारा करता था। तो GTS में बैठ के थैला साथ लिया, उसमें कपड़ों का एक दो जोड़ा रखा। तो अल्लाह के फजल से जिस हल्के में आए, तो सबसे पहले जो काम किया अल्लाह के फजल से, बाजार की चीज़ें खानी छोड़ दी, बिल्कुल छोड़, बिल्कुल अपने आप के लिए ममनू समझा। रास्ता है ही अकल हलाल और सिद्ध के मकाल का है। जितना आप अकल हलाल का ख्याल करोगे, जितना आप जुबान को सच्चा सच्चा रखने की कोशिश करोगे, उतने ही बाकमाल बनते जाओगे अल्लाह के। ये आपके ऊपर मुनहसर है। इसीलिए हम जब उम्र पे हज में जाते हैं, 100% कोशिश करते हैं किसी के बाजार की शेख को ना खाएं, एहतियात करते हैं, अपने हाथ से पकाते हैं, वही चीज़ साथी माशाल्लाह खाते हैं। क्योंकि लुकमा मुशतबे लुकमा हदीस में आता है, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम अगर शुबे वाला लुकमा पेट में चले जाए तो 40 दिन की इबादत को अकारत कर देते हैं। शुभ वाला चाहिए कि सराहतन गड़बड़ हो। तो अल्लाह के फजल से हमने बाजार की चीज़ खानी छोड़ दी। तो फौजी तरीका था और साथ कुछ चीज़ ले जा सकते नहीं थे, रात खाना खा के मैंने, दिन जो थे वो सितंबर अक्टूबर अक्टूबर के दिन थे, सर्दी थोड़ी बहुत आ चुकी थी। अब मैं लाहौर पहुंचा सुबह फजर की नमाज से थोड़ी देर पहले, रेलवे स्टेशन के सामने GTS का अड्डा होता था और एक मस्जिद है जिसका गुंबद गुंबद खजरा के तरीके से बना हुआ है। उस मस्जिद के बाथरूम में जाके मैंने कपड़े चेंज किए, शुरुआत में पहले फजर की नमाज पढ़ी। अब दादा साहब रहमतुल्लाह से मोहब्बत पैदा हुई जब हल्के में आए। मैंने दादा साहब का कोई पता नहीं किस पाए की हस्ती, मैंने कहा टाइम है 10:30 तक, तो मैं पैदल ही दादा साहब के खिदमत जाना शुरू हुआ। बड़ा टफ होता था, रफ होता था। खैर दादा साहब खिदमत में गया, थोड़ी देर बैठा, सलाम अर्ज किया। यही मैंने कहा कि हजरत हमें तो पता नहीं था आपकी अजमत शान का, बड़ी गुस्ताखियाँ हैं, आप माफ़ी अनायत फरमाइए, हम कई दफ़ा लाहौर आए पहले, आपकी खिदमत में कभी हाजिर नहीं हुए। इस अर्ज गुजारिश करके फिर इजाज़त लेके फिर मैं वापस आया। तब 10 बज चुके थे, ट्रेन के आने में 15-20 मिनट आधा घंटा रहता था। फौजी बहसीत फौजी के अफसर के आइडेंटिटी कार्ड होता है जिसके बरकत से वो रेलवे का प्लेटफॉर्म टिकट नहीं लेना पड़ता और ऐसी कई सहूलतें होती हैं छोटी मोटी। तो मैं अल्लाह के फजल से सीधा 4 नंबर प्लेटफॉर्म पे ट्रेन आनी थी, वहाँ पहुँचा। जो ही मैं प्लेटफॉर्म पे पहुँचा तो मैंने सोचा, या अल्लाह, मैं हज़रत को देखा नहीं है, कि साथी को मैं पहचानता नहीं हूँ, ट्रेन मखलूक, रेलवे स्टेशन भरा हुआ, मुसाफिर कम और लेने वाले ज़्यादा, या अल्लाह मैं कैसे पहचानूँगा मुसाफिर। एकदम से जब ख्याल आया ना तो मुझे एक झुरझुरी सी आई कि अल्लाह मैं कैसे पहचानूँगा, मैंने तो देखा हुआ नहीं, ना हुलिया मुबारक का पता, ना चेहरे मुबारक का पता, ना कस्बात का पता, यार क्या। ये सोच के तो मैं थोड़ा सा परेशान हुआ, तो मैं रेलवे स्टेशन में चल रहा हूँ, इस तरह से थैला मेरे पास है, मेरे हैंड बैग, तब ब्रीफ केस बहुत कम होते थे, होते नहीं थे, ये फिक्र में यार मैं पहचानूंगा कैसे। तो देखा एक शख्स दाढ़ी पूरी रखी माशाल्लाह खड़ा है रेलवे स्टेशन पर, तो मैं जाते भी उसके तो देखा, आते भी देखा, तो मैंने कहा कि लगता है कि साथी ही है, साथी की पहचान उसके चेहरे से हो जाती है, साथी का चेहरा अपने अंदर एक ख़ास नूर रखता है, उस नूरानी कैफियत से मैं समझ गया कि साथी ही है। तो अब वो मुझे जानता नहीं था, मैं उसे जानता नहीं था, तो मैंने इतना उसे जाते थे पूछा, अस्सलाम वालेकुम, वालेकुम सलाम, मैंने कहा इस ट्रेन पर हंस मोहन, हाँ सर तशरीफ ला रहे, हाँ हाँ इस ट्रेन पर आ रहे, जब ये कहा ना हाँ हाँ इसलिए पक्का मुझे यकीन हुआ कि साथी है। अब मैं इस तरह चलूँ जैसे उसको मेरा पता ना चले, मैं छुप के पीछे ट्रेन के आने से पहले खड़ा हो गया, जिधर ये जाएगा उधर ही मैं आ जाऊँगा इंशाल्लाह। अल्लाह अल्लाह करते ट्रेन आई अल्लाह के फजल से, तो जब ट्रेन आई तो दुनिया लपक के पहुँची, वो बंदा भी एक डब्बे की तरफ चल पड़ा, ट्रेन खड़ी तो वो एक डब्बे की तरफ पहुँच गया। जो ही वो डब्बे के दरवाजे पहुँचा तो 5-6 बुज़ुर्ग हजरात लंबे सर पर रुमाल बांधे हुए, लंबे कुर्ते पहने हुए, 5 बंदे वेटिंग रूम में थे या अभी पहुँचे थे और नहीं आ गए। तो खिड़की से किसी ने कहा कि कोई अंदर कमरे में ना आए, हजरत खुद बाहर तशरीफ आए, पता ना कि बंदा जाए अंदर से घुस गए, तो खिड़की से किसी साथी ने रंग किया कि अंदर कोई ना आए, हजरत खुद बाहर तशरीफ आएंगे, तो बाहर मुलाकात करें। तुम्हारे हजरत को जो शौक़ सारी ज़िंदगी रहा है किताबों का रहा है, कराची तशरीफ ले गए किताबें खरीद के ला रहे हैं, नायाब किताबें, मक्का से मुकरमा तशरीफ ले गए हैं तो वहाँ भी किताबें लेके आ रहे हैं, मदीने तैयबा तशरीफ आ रहे हैं, किताबों का बेपनाह शौक। और हजरत का कुतुब खाना बड़ा वसी होता था और बड़ी बेशुमार किताबें, उमर ऐसा वाक़ सुनाया अगर दें तो खैर, ट्रेन की खिड़की से उन्होंने किताबों की बोरी पकड़ाई, बाकी सामान पकड़ाया, और जब ट्रेन वहाँ आधा घंटा खड़ी होती है तो आराम से साथी होते थे, हत्ता कि हजरत ने लिबास पहना था शलवार कमीज और मामूली चप्पल पहनी हुई थी, सर पर रुमाल बांधा हुआ था, तो जब हजरत तशरीफ आए तो सब साथी खड़े हुए थे, जो जमात का बड़ा आदमी था अमीर साहब वो पहले हजरत से मिले, जब आराम से उतर आए नीचे से प्लेटफॉर्म से तो सबसे पहले अमीर साहब हजरत से मिले, मौलाना फजल मान साहब। तो मुझे यकीन, जब 3 दफ़ा मिलने में कितना वक्त लगता है, दाएं मिले बाएं मिले फिर दाएं मिले, तो कितना वक्त लगता है, बहुत मामूली। तो जब हजरत 3 दफ़ा मिले, मौलवी साहब मिले, मैं समझ गया कि ये उस्ताद हैं, मैं हजरत थे अपने आप को मौलवी भी नहीं कहते, उस्ताद सब जमात उस्ताद जी कहते, मैं पहचान गया कि यही हजरत हैं, उस्ताद साहब यही। जब मुझे इसी असना में एक आधा मिनट की बात है, मुझे यकीन हुआ कि उस्ताद हैं, तो सर मैंने अंदर दिया, मैंने किसी को नहीं देखा कि बड़ा है कि छोटा है, तो नंबर 2 मैं मिला हजरत से, जो ही वो अमीर उनके पता नहीं कौन आ गया, उन्होंने पीछे हटा ना, तो नंबर 2 मैं मिला, सामान पकड़ा, तस्वीर आया ऐसा ऐसा बाहर, वो ऊपर से होके आना पड़ता था पुल के ऊपर से, 2 टांगे कराए, हजरत आगे टांगे में बैठे, सामान रखा सारा, हम बड़े स्टाउट होते थे, बहुत कवी होते थे, मील दौड़ना तो कोई बात नहीं थी, 60-70 डंड निकालने उंगलियों के ऊपर कोई बात नहीं थी, टांगे कुर्सी के ऊपर रख के, अब तो कंडम माल हो गए। वो जमाना था जब बहुत कवि थे, भले से भला बंदा भी हमारे साथ चल नहीं सकता था अल्लाह के। वो जमाना जब हम शुरू शुरू में उम्र पे गए तो सही की है पहले हमने अल्लाह के फजल, जब पहले उम्र पे सही की है तो लोगों ने शाह साहब को शिकायत रखी कि हजरत से कहें रास्ता जाए, हमसे हजरत के साथ पूरा मिला नहीं जाता, इस तरीके से हम सही करते। मैं कहा सही है ही मशक्क़त का नाम, मशक्क़त से सही करें, ड्रम ड्रे ड्रम ड्रे क्या सही है। खैर ये पुरानी बातें, तो टांगे पर बैठे, मैं पीछे टांगे में बैठा और पिछली सीट पर बैठते हैं ना, वो बेचारा पिछली सीट वाला बाहर नहीं देख सकता, वो आगे ही देखता है टांगे की। उस जमाने में मर्सिडीज कार टांगे ही होते, कार नाम की चीज़ ऐसा बहुत कम, टैक्सी तो अभी भी लाहौर में कोई नहीं। तो टांगे पर बैठे पीछे, तो पीछे इसलिए बैठे कि निगाह हजरत पर पड़ती, हजरत आगे बैठे थे तो हजरत का चेहरा मारा मैं देखता रहा थ्रू आउट। तो पैसा अखबार एक जगह है, वहाँ एक साथी मस्कत के थे, उनके छोटा सा मकान, दाखिल होते राइट में छोटा सा बाथरूम, तो उन्होंने बच्चे बच्ची कौन ही था, फैमिली थी, सीढ़ियाँ थी तो सीढ़ी के ऊपर उनकी फैमिली थी, तो कुल जो साथी मुसाफिर बाहर से आए वो तीन चार और पांच छह साथी टोटल लाहौर के थे, कुल 10-12 साथी थे। तो छोटी सी जगह थी, ड्राइंग रूम पीछे कमरा था उनका, उन्होंने हज के लिए वक्फ किया था, फैमिली ऊपर शिफ्ट कर दी थी, खाना ऊपर से पक किया था। हमारे हज का जिंदगी भर मामूल रहा है नाश्ता मुख्तर करना और दोपहर 10:30-11 बजे खाना खा लेना, उसके बाद आराम करना, या जब मजबूरी और सफ़र की बिना पर जोर के बाद वरना जोर से पहले पहले आराम से फ़र्क हो जाएगा। चाय हमेशा जोर की नमाज के बाद पीते थे, मगर खाना हमेशा रात का खाना मगर से पहले खाते, हमेशा बहुत की मजबूरी थी, मगर के फौरन बाद खाया, उन्होंने हमेशा मगर से पहले खाना खाया। जैसे हम अल्हम्दुलिल्लाह यहाँ रूटीन रखी है और सारे अपने पेट पे हाथ लगा के देख रहे हैं कि कितने सुकून में है, ज़्यादा दुआएं देता है कि शुक्र है कि आप मुर्शिदाबाद आए। तो जाके हम बैठे, अभी जोर की नमाज 10:30 ट्रेन पहुंची है, 11:30 हो गए तो खाना आ गया, जैसे उसका मामूल था। खाना ऊपर से जब आया तो मेरा ध्यान जब प्यालियाँ खड़की हैं तो देखा ट्रे एक चंगेर में रोटियां और खाना आ रहा ट्रे में, तो मैंने ऐसे ट्रे पकड़ के हंस के आगे रख दिए। मुझे इससे पहले को उठता मैं वो सीढ़ियों से ट्रे पकड़ी हंस के सामने रख दिया। अब हंस के चेहरा हमारे देखा नहीं जाता, कोई शख्स भी आंखें भर के देख नहीं सकता, इतना जलाल चेहरे पे और इतने अनुहार चेहरे पे निगाह नीचे होती थी। तो खाना हमेशा सादा खाते, कतन पुर्तकल खाना नहीं खाए, नेवर किसी रखा भी तो एक ही साल से खाना खाया, दो साल में बहुत कम कभी दिए मैंने नहीं दिए। तो रोटी एक रोटी बढ़िया डेढ़ रोटी, इससे ज़्यादा नहीं कभी खाते थे, कभी जिंदगी भर खाते देखा ही नहीं, तंदूर की छोटी रोटी, ये बड़ी रोटी पिशावर वाली नहीं, छोटी रोटी की बात करूँ। तो खाना इस तरह रखा, बाकी साथी के लिए प्याले सालन पड़ा हुआ रोटियाँ ऊपर से आई, तो हर साथी जो सफ़र से आए थे वो भी थके हुए थे, खाना उनके आगे रखा गया। तो मेरे आगे किसी ने प्याला रखा तो मैंने प्याला वापस कर दिया और मैंने आंख से आंख मिलाई नहीं किसी के साथ कि मुझे ना कुछ जाने ना पहचाने किसी में बात करूँ। मैं तो फिर खेत में खाना रख के बैठ गया, ना मैं देखूँ किसी के साथ खाना मेरे को खिलाएँ, हालांकि मैं भी सारी रात का भूखा था, नाश्ता मैंने नाम का नहीं किया हुआ था और मुझे हजरत को देखते ही भूख का नामो निशान मिट गया था। ये एक दफ़ा नहीं हुआ, ये सैकड़ों दफ़ा मेरे साथ हुआ, बाकी साथियों के साथ भी, कि हमें शदीद भूख लगी है। जब हजरत की खिदमत में हाजिर हुए, हजरत को देखा तो ये नहीं पता कि खाना भी खाना था या मेरा, खाने का ख्याल आता ही नहीं था, ये अमलन देखा हुआ हमने। इस ज़माने में कई बातें हैं, कई वाक्य हैं, फिर कभी इंशाल्लाह सुनाऊंगा। हर खाना रखा तो हजरत ने खाना तनाव पढ़ाना शुरू किया, डोंगे में सालन था, साथ प्याला था, तो सालन मैंने खुद डाला, ढकरा मैंने उतारा, सालन डाल दिया, मैं समझ गया इतना डाला, खाना खाना शुरू किया। जैसे मैंने बताया ना कि वाहिद हस्ती देखी है दुनिया में کھانے کو اللہ تعالیٰ کی نعمت سمجھ کے کھائے. شپ شپ شناور, پہلے برقی منہ میں ڈالی ہے لکما, تو اس کو پہلے کھا لیا ہے, نگل لیا ہے, پھر دوسرا توڑا ہے, کبھی اکٹھا نہیں توڑا. خیر کھانا جب کھا لیا تو حضرت اس طرح کھانا کھا کے اس طرح ہاتھ مسلا, اس نے یہ تھوڑی سی ایسے کی جس سے پتہ چلا کہ کھانا حضرت نے کھا لیا. ہمیشہ حضرت اس طرح ہاتھ ملتے تھے. تو میں نے اللہ کے فضل سے وہی سالن وہی روٹی جو حضرت توڑی تھی, آدھی روٹی رکھی تھی, وہ کھانی شروع کر دی. ساتھی سارے دیکھیں کہ پتہ نہیں کدھر سے آیا ہے, ساتھ تبرک کھا گیا. تبرک ہم کسی کو کھانے دیتے ہیں, اگلا سوچ رہا ہوتا تھا نا کہ تبرک میں نے کھانا ہے تو ہم کھا چکے ہوتے. کئی دفعہ بعد میں بھی اللہ کے فضل, تو میں نے اللہ کے فضل سارا کھانا کھا لیا, تبرک کھا لیا, پیالہ کھا لیا, سارے میں سارا ختم کیا, اور روٹیاں جو بچی تھی رکھ دیں, سال میں بچے تھے رکھ دیے, وہ برتن لے گئے. اسی اسنا میں 12:30 ہو گیا, تو انہوں نے کہا کہ حضرت تھکے ہوئے آئے ہیں تو زور کی نماز پڑھ لیجیے. سب ساتھی ساتھ ہی گھر کے ساتھ ہی چھوٹی سی مسجد تھی, سب ساتھی آ کے وضو کر لیں. اب میں وضو کرنے نہیں جا, میں صبح فجر کا وضو کیا تھا. وہ زمانہ تھا الحمدللہ, اللہ تعالیٰ کا احسان تھا, کبھی خیال گزرا بھی نہیں تھا کہ پیشاب ٹوٹتا بھی ہے یا پیشاب سے وضو بھی ٹوٹ جاتا ہے یا ایسی, پتہ ہی نہیں ہوتا. وقت وقت کی بات ہے. اب کمانڈر محمد صاحب جتنا مرضی کریں, وہ وقت تو واپس نہیں آ سکتے. اور کہتے ہیں 4 دفعہ جانا پڑتا ہے, 5 دفعہ جانا پڑتا ہے, کیا کیا جائے. تو وہ جو ساتھی تھا نا جس کو میں نے ریلوے اسٹیشن میں پہلے دیکھا تھا, وہ بھی ساتھی میں شامل تھا. حافظ منظور ان کا نام تھا, وہ ریٹائر فوجی تھے. تو وہ مجھے پہچان گئے کہ چلنے پھرنے دیکھا انہوں نے کہ لگتا ہے کہ فوجی ہے. خیر تو میں اپنا تھیلہ رکھا ہوا تھا, باقی سب ساتھی کے سامان, سب ساتھی مسجد میں وضو وغیرہ کرنے کے لیے گئے. تو مجھے وہ کہتے ہیں آپ بھی وضو کریں, میں میرا وضو ہے, میری یہ نیت کہ حضرت باتھ روم گئے ہیں تو باہر تشریف لائیں تو وضو میں کراؤں. میں اپنے والد صاحب کا وضو کرایا کرتا تھا, مجھے وضو کرانے کی مشق تھی. تو میری یہ نیت کہ میں وضو تھا, تو مجھے کہتے ہیں نہیں آپ وضو تازہ کر لیں, تازہ وضو کرنے سے زیادہ فائدہ ہوتا ہے. مطلب مجھے بھیجنا چاہتے تھے اس لیے سے. تو میں مسجد میں گیا, دیکھا تو سب ساتھی گھر میں تھے. او کیا حال ہے آپ کا, حضرت صاحب نے کوئی جرم نہیں کر سکتا نا, تو ان کو فراغت ملی, سارے جفے لگا کے مل رہے ہیں, کیا کیا ہے, ٹھیک ٹھاک مل رہے, مولوی صاحب آپ ٹھیک ٹھاک ہو, آپس میں ہنس کھیل رہے ہیں. میں چونکہ کسی سے واقف نہیں تھا, نہ میرا کوئی واقف تھا, میں پھر کر کے گیا, جوتی اتاری, وضو کیا, سجم سجا کوئی نہیں کیا, نہ مجھے اس کی حاجت تھی. میں پھر آ گئے واپس, جو ہی واپس پہنچے تھے حضرت باتھ روم سے واپس بار تشریف آ کے وضو کر رہے تھے. تو غالباً اس وقت حضرت چہرہ مبارک دھونے کی فکر میں تھے, چہرہ دھو رہے تھے, پانی ڈال کے ہمیشہ اس داڑھی کو اس سے مسلتے تھے تاکہ ہر مسام میں پانی پہنچ جائے. وضو سیکھا ہی حضرت سے ہم نے, گو پہلے بڑا وضو کیا اور کرایا, وضو کو بس وضو کے سوائے حضرت کے اور کسی سے نہیں سیکھا, اور کسی کو ٹھیک وضو کرتے دیکھا ہی بڑا کم ہے. ایسے پانی لیا, سب ایسے حضرت کو دیکھا پانی سارے مساموں میں کس طرح پہنچایا, کس طرح پہنچایا, کس طرح پہنچایا, زندگی پہلی دفعہ دیکھ. پھر پانی ڈالنا, پھر مسلنا مسلنا, پھر پانی ڈالنا, پھر مسلنا, پاؤں پانی ڈالنا, اس کو اچھی طرح سے مسلنا. پھر شروع میں جب ہم پانی ڈالا ہمیں پتہ نہیں تھا, ناخنوں سے پانی تلوے کو مسلا, ہمیشہ تلوے کے اندر مسام رہ جاتے ہیں, اسے مسلنا چاہیے, سیکھا ہی ہم نے. خیر تو اب وہ جو تھے حافظ منظور صاحب ریلوے اسٹیشن میں ملے تھے, وہ وضو کرا رہے تھے. جب وضو کرا لیا انہوں نے تو زور کی نماز پڑھنے کی تشریح آئے, زور کی نماز پڑھائی حضرت نے, 2 فرض, ہم بھی 2 فرض پڑھے, ہم سے بھی مسافر تھے, لوگوں نے کھڑے کے نماز پڑھی. اب نماز سلام پھیرتے جب نماز پڑھ سے فارغ ہوئے حضرت, تو چائے آ گئی اوپر سے, چائے جہاں کھانا آیا چائے آ گئی. تو میں نے پھر ٹرے پکڑی اور چائے ہنس کے آگے رکھ دی. اب مجھے نہیں پتا کہ چائے میں چینی کتنی ڈالتے ہیں, چینی بھی ساتھ آئی, تو چینی میں نے آگے کر دی, چائے کپ میں ڈال کے آگے کر دی. سب ساتھی خاموش بیٹھے ہیں, اوروں کے لیے بھی چائے آئی, انہوں نے پھر مجھے چائے دینے کی کوشش کی, میں نے چائے چائے کی, میں چونکہ واقف ہی نہیں تھا کسی کا, देखा कि चाय भी ये नहीं पीता, खाना भी इसने सारा तबार खा लिया। सारे मुतफक्कर परेशान कि कौन लड़का सा है, नौजवान सा था, दाढ़ी के बाल भूरे रंग के थे। हंस ने एक कप चाय का 3 चम्मच चीनी के डाले हलाया और पिए, एक कप पी लिया। तो मैं पूछा, मैं कहा इस तरह ही हंस में कप चीनी चाय पाऊँ और मैं और चाय डालूँ, हमारे डालें डाल दें। मैं दूसरा कप डाला, अब मैंने चीनी खुद डाली हला के दी। मैं समझ गया कि चाय में चीनी हंस इतनी पीते, हला के दी। हंस दूसरा कप नोश समाया, मैं पूछा और डालूँ हंस, मैं और डाल दें। मैंने चीनी डाली, चाय डाली, हला के फिर इस तरह हंस में आ गई थी। हंस से पकड़ी है, एक गूंद भरा है उसमें से, तो मुझे अनायत समा, वो कप चाय का मुझे अनायत समा दिया। मैं समझूं कि अब दुनिया माफिया की सारी दौलत मुझे मिल गई। ये मैंने पहले ही बताया है कि जिस जगह से कोई बंदा चाय या दूध पिए स्वाय बीवी के, आप उस जगह से पीते क्रास महसूस करते, कोई भी हो, चाहे बेटा भी आपका पिए फिर भी आप सोचिए क्रास महसूस करते उस जगह से पीना। मैं कहूँ कि मैं उस कप के उस हिस्से को खा जाऊँ, उसी हिस्से से मैंने चाय पी और चाट चाट के चाय पी। जब चाय ख़त्म की तो गालिब मौलाना फजल मान साहब थे, लाहौर की जमात के अमीर थे, उनसे नहीं रहा गया। उन देखा ना, तुम्हारे सारे खाने का भी खा गया, चाय भी पी गया और टॉप ऑफ इट हंसने खुद चाय नहीं फरमाई। तो इसने पटे नहीं रखे हुए, फौजी अंग्रेजी कट है और ये है वो है, तो एकदम कहते हैं देखें आपको तालिबे इल्म लगते हैं, या तो आप खत करा दें या आप सारे सर के बाल साफ करा दें। बात दुरुस्त समझ, जब मैं हल्के में आया था मैंने पहला काम ये किया, मैंने खत करा लिया था, मैंने पटे रख लिए, पहला काम मैंने ये किया। वो वाले साहब की जब मार पड़ी सियालकोट में, वो शदीद गुस्से हुए और मुझे उन्होंने बहुत, मैंने तू क्या बन गया है, ये क्या अख्तियार कर लिया है, फौजी अफसर इस तरह के होते हैं ये। मैंने ठीक करा लिया, मैं कहीं बाद में भी करा लूँगा, अब भाई नाराज ना हो, वाले साहब की नाराजगी मोल नहीं रही, तो वो भी बड़ा सख्त होगा। वो तो मेरे मौला को पता था कि मैंने तो पहले दिन ही खत करा लिया। तो जब उन्होंने ये बात फरमाई तो हजरत ने शाह फरमाया, मौली साहब ये इस तरह भी लगे रहे तो बड़ी बात। हजरत शाह फरमाया, मौली साहब ये इस तरह भी लगे रहे तो बड़ी बात। तो मौली साहब से परेशान हुए, मैंने तो बात सुन्नत ही की है और हर सुन्नत की इंतहाई पाबंदी करने वाले कराने वाले। हजरत फरमाया, मुसीबत यह है कि इनको पहचाने कौन, मुसीबत ये है कि इनको पहचाने कौन, ये वही कप्तान साहब है जिनके बारे में मैंने आपको खत लिखा था, ये वही कप्तान साहब है जिनके बारे में मैंने आपको खत लिखा था। अस्सलाम वालेकुम कैप्टन बेग साहब, हो बिस्मिल्लाह, वो सारी जमात खड़ी हो, सारे गले मिले। जब हजरत बात में बाहर निकले ना तो हजरत बड़े खुश हुए देख के, नौजवान है तो सफ़र से तशरीफ लाए थे, तो हम कहा कि ये नौजवान जो है कौन आपके साथ आया, लगता फौजी है। मैं अच्छा ये वही कैप्टन बेग साहब है, हम मुझे फ़ौरन पहचान गए कि वही कैप्टन बेग साहब। तो उस ज़माने में एक फौजी अफसर हल्के में नहीं था नाम का, कोई नास लांस नायक कोई नायक था, कोई हवालदार कोई नायब सूबेदार था, अफसर कौन था, सारी जमात में से गले मेरी, अच्छा आप कैप्टन बेग साहब, माशाल्लाह माशाल्लाह माशाल्लाह, हमारा तोफीक इल्ला बिल्लाह अलैहि तवक्कलना, अल्लाहुम्मा सल्ली अला मुहम्मद, रब्बना ला तुआखिज़ना इन नसीना वख़्ताना, रब्बना वला तहमिलना, रब्बना वला तहमिलना मा ला ताक़ा, वाफ़ु अन्ना वाफ़ु अन्ना, अल्लाहुम्मा ज़िद नूरना वज़िद हुज़ूरना वज़िद इश्क़ना वज़िद ज़ौक़ना वज़िद शौक़ना। فصلى الله تعالى على محمد. बाबा का सलाम मैंने हस्त पूछाया, मुझे याद पड़ता है कि अब नहीं, मगर यह है कि जब बाद में आया बाबा से मेरी मुलाकात रही, उसके कमरे में जाना शुरू किया तो उसने देखा रोटी अपने हाथ से आटा गूंद के रोटी पकाता था, अपने हाथ से थोड़ा सालन बनाता था, उससे अफ्तारी करता था और एक आध रोटी सोचने की रख लेता था, इसी में उसका गुजारा था। मेरे पास सालपुर में भी आया, बड़ा खुश था, बड़ा नेक साले शख्स था।